نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. ہمارا آج کا موضوع انفاق فی سبیل اللہ ہے. ارشاد باری تعالیٰ ہے آمنوا باللہ ورسولہ وانفقوا مما جعلکم مستخلفین فیہ فالذین آمنوا منکم وانفقوا لہم اجر کبیر صدق اللہ مولانا العظیم. یہ سورہ الحدید کی آیت نمبر 7 ہے جس میں ارشاد باری تعالیٰ ہے ایمان لاؤ اللہ پر اور اس کے رسول صلی اللہ علیہ وسلم پر اور خرچ کرو ان چیزوں میں سے جن پر اس نے تم کو خلیفہ بنا رکھا ہے. جو لوگ تم میں سے ایمان لائیں اور مال خرچ کریں ان کے لیے بڑا اجر ہے صدق اللہ مولانا عظیم. دین اسلام میں ایمان صرف زبانی اقرار اور کچھ ظاہری اعمال کا نام نہیں ہے بلکہ اللہ اور اللہ کے رسول کے ساتھ اخلاص کا معاملہ ہونا، اخلاص کا تعلق ہونا اس کی اصل روح اور حقیقت ہے. یہ حقیقت ہے کہ جو شخص اللہ اور اس کے دین کے مقابلے میں اپنی جان و مال اور اپنے مفاد کو عزیز رکھے اس کا اقرار زبانی اقرار تو ہو سکتا ہے اور وہ ایک کھوکھلا ایمان تو ہو سکتا ہے، اور ایسے ایمان کی کوئی قدر و قیمت اللہ کے ہاں نہیں ہے. اللہ کے ہاں قدر و قیمت اس ایمان کی ہے جو پورے خلوص نیت کے ساتھ اپنے رب کے اوپر اور اس کے رسول صلی اللہ علیہ وسلم کے اوپر لایا جائے. ایمان کا لازمی تقاضا یہ ہے کہ بندہ اپنے اوقات کو اللہ کے راہ میں خرچ کرے، اللہ کا بندہ بن کے رہے، جو عبادات اور جو مراسم عبودیت اللہ پاک کی طرف سے اس پر فرض کیے گئے ہیں ان فرائض کو ادا کرے، اور اس کے ساتھ ساتھ جہاں پہ ضرورت ہو وہاں پہ اللہ کی راہ میں مال خرچ کریں. مال خرچ کرنے کے دو طریقے دین اسلام نے ہمیں بتائے ہیں. ان میں سے ایک تو زکوٰۃ کی ادائیگی ہے کہ جس کو فرض قرار دیا گیا ہے، اور اس فرض کی ادائیگی ہر اس شخص کے اوپر فرض ہے کہ جو صاحب استطاعت ہو، اور نہ صرف اس بندہ اپنے مال میں سے اللہ کی راہ میں خرچ کرے بلکہ اس میں سے باقاعدہ حساب کر کے زکوٰۃ کی رقم جو ہے وہ زکوٰۃ کی رقم یا زکوٰۃ کا مال اللہ کی راہ کے اندر اللہ کے بندوں کو دینے کا اہتمام کرے. یہ پہلا تقاضا ہے کہ بندہ کم از کم اپنے مال میں سے زکوٰۃ ادا کرے، اس لیے کہ زکوٰۃ کی ادائیگی کے حوالے سے تقریباً 82 آیات میں تاکید کی گئی ہے قرآن پاک میں کہ تم اپنے مال میں سے زکوٰۃ ادا کرو، اور کم از بیش 32 مقامات کے اوپر جہاں نماز کا تذکرہ ہے اس کے ساتھ ہی زکوٰۃ کا بھی اللہ پاک نے حکم عطا فرمایا ہے. لیکن اس کے علاوہ صرف زکوٰۃ کی ادائیگی کر دینے سے بندہ فارغ نہیں ہو جاتا، بلکہ ہر صاحب استطاعت اور مالدار شخص کے لیے ضروری ہے کہ وہ اپنے مال میں سے اس کے علاوہ بھی خرچ کرتا رہے. اس لیے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا ارشاد مبارک ہے کہ انّا فی المال حق سوا زکا، کہ تمہارے مال میں سے زکوٰۃ کے علاوہ بھی حق ہے. تو گویا صرف زکوٰۃ ادا کر کے ایک صاحب حیثیت شخص جو ہے وہ فارغ نہیں ہو جائے گا، یہ تو وہ کم سے کم ایک مقدار ہے جو کہ ایک شخص نے اللہ کی راہ کے اندر خرچ کرنی ہے، اور اللہ کی راہ میں وہ مال جو ہے وہ دینا ہے، اس کے بندوں کے اوپر خرچ کرنا ہے. اس سے نیچے ایک صاحب استطاعت شخص کے لیے ایمان کا معاملہ اس کا تصور نہیں کیا جا سکتا. ایک بندہ مومن ہو، صاحب استطاعت ہو، اور وہ زکوٰۃ نہ ادا کر رہا ہو تو اس کا تصور تو دین اسلام کے اندر نہیں ہے. گویا یہ ایک طرح سے وہ فلور ہے، یہ وہ فرش ہے کہ جس سے نیچے تو انسان کو ہونا ہی نہیں چاہیے ایک صاحب حیثیت شخص کو. ہاں، اس کے مقابلے میں وہ شخص جو کہ صاحب حیثیت نہیں ہے، ظاہر ہے کہ دین اسلام اس سے یہ تقاضا نہیں کرتا کہ وہ زکوٰۃ ادا کرے، لیکن جو صاحب استطاعت بھی ہے اور اس کے پاس اتنا مال ہے کہ وہ اس کے علاوہ بھی خرچ کرے، تو اس کے حوالے سے دین اسلام نے، قرآن و حدیث نے بہت زیادہ ترغیب دی ہے. قرآن پاک کی سینکڑوں آیات اس حوالے سے انسان کو ترغیب دیتی ہیں کہ وہ اپنے مال میں سے اللہ کی راہ میں خرچ کریں. جیسا قرآن پاک جیسے ہی شروع ہوتا ہے اور سورہ بقرہ کا پہلا رکوع آتا ہے تو اس میں قرآن پاک سے ہدایت حاصل کرنے کے لیے ضروری قرار دیا گیا ہے کہ جو صفات انسان کے اندر ہونی چاہیے ان میں سے ایک صفت جو ہے وہ انفاق فی سبیل اللہ ہے، اللہ کی راہ میں اپنے مال کو خرچ کرنا ہے۔ جیسے فرمایا کہ الف لام میم ذالک الکتاب لا ریب فیہ ھدی للمتقین الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناہم ینفقون۔ گویا ہدایت ہے یہ کتاب ان لوگوں کے لیے، الف لام میم ذالک الکتاب لا ریب فیہ، جس میں کوئی شک نہیں ہے، لا ریب فیہ ھدی للمتقین، یہ متقین کے لیے ہدایت ہے، اور متقین کی صفات بھی اللہ پاک نے بیان کر دی۔ الذین یؤمنون بالغیب، جو اللہ پر ایمان لاتے ہیں بے دیکھے غیب کے اوپر کے ساتھ، تو بالغیب وہ یقیمون الصلاۃ، اور نماز قائم کرتے ہیں، ومما رزقناہم ینفقون، اور جو رزق ہم نے ان کو دیا ہے اس میں سے خرچ کرتے ہیں۔ تو گویا اللہ کی راہ میں خرچ کرنا یہ تقویٰ کا بھی تقاضا ہے اور ایمان کا بھی تقاضا ہے۔ نماز کے بعد بندہ مومن سے اس کا مطالبہ کیا جاتا ہے کہ وہ اپنے مال میں سے اللہ کی راہ کے اندر جو ہے وہ خرچ کرے۔ اللہ کی راہ میں خرچ کرنا ہر صورت میں قابل قدر ہے۔ بندہ جو ہے وہ لوگوں کو دکھا کے چاہے کرے، لیکن اس میں ریا کا شائبہ موجود نہ ہو، یا چھپا کے کرے، سرم و علانیہ دونوں طرح سے وہ اللہ کی راہ کے اندر خرچ کرے۔ وہ کم مال ہے تو تھوڑی مقدار کے اندر خرچ کرے، زیادہ مال ہے تو زیادہ مقدار کے اندر خرچ کرے، اور جیسے بھی حالات ہوں ہر حالت میں وہ خرچ کرے۔ لیکن دین اسلام نے، قرآن پاک نے اس بات کو بہت زیادہ اہمیت دی ہے کہ وہ موقع کون سا ہے جس کے اوپر بندہ خرچ کر رہا ہے۔ اگر بندہ موقع کی نزاکت کے پیش نظر اپنے مال کو خرچ کرتا ہے تو دین اسلام کے اندر اللہ کے ہاں اس کی قدر بہت زیادہ ہے۔ مثلاً غلبہ اسلام سے قبل جن لوگوں نے اللہ کی راہ میں خرچ کیا، ان کے لیے اللہ پاک نے بلند درجات جو ہیں، بہت بلند درجات ان کو عطا فرمائے ہیں اور ان کا وعدہ کیا ہے۔ لیکن وہ لوگ جنہوں نے غلبہ اسلام کے بعد خرچ کیا ہے، ان کے لیے بھی بہت بڑا اجر ہے، لیکن ان کا اجر بھارت اور ان لوگوں سے کم ہے جنہوں نے غلبہ اسلام سے قبل اللہ کی راہ میں جو ہے وہ اپنے مال کو خرچ کیا۔ جیسا کہ ارشاد باری تعالیٰ ہے، سورہ حدید کی آیت ہے، کہ لا یستوی منکم من انفق قبل الفتح، کہ نہیں برابر ہو سکتے وہ لوگ جنہوں نے انفاق کیا اللہ کی راہ میں فتح سے قبل، وقاتل، اور انہوں نے مقاتلہ کیا اللہ کی راہ میں لڑے، اولئک اعظم درجہ، ان کے لیے اللہ پاک نے ایک بڑا درجہ جو ہے رکھا ہے، من الذین انفقوا من بعد وقاتلوا، ان کے مقابلے میں جنہوں نے فتح کے بعد اللہ کی راہ میں انفاق کیا اور انہوں نے مقاتلہ کیا۔ لیکن فرمایا وَكُلًّا وَعَدَ اللَّهُ الْحُسْنَى، اللہ کا وعدہ سب کے لیے جو ہے بہت اچھا وعدہ ہے، یعنی جنہوں نے فتح سے قبل اللہ کی راہ میں خرچ کیا ان کے لیے بھی اچھا وعدہ ہے، اور جنہوں نے بعد میں خرچ کیا ان کے لیے بھی اچھا وعدہ ہے۔ لیکن یہ اچھا وعدہ ان کے لیے زیادہ اچھا ہے کہ جنہوں نے فتح سے قبل جو ہے وہ خرچ کیا۔ فرمایا وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ، تم جو کچھ بھی کرتے ہو اللہ اس کو دیکھ رہا ہے۔ گویا تم نے چھپا کے اللہ کی راہ میں دیا، قبل الفتح دیا، بعد الفتح دیا، جس کیفیت اور جس حالت میں تم نے اللہ کی راہ کے اندر خرچ کیا ہے، اللہ تعالیٰ جو ہے تمہیں دیکھ رہا ہے، تمہاری ایک ایک کیفیت، تمہاری نیت کا اخلاص، ہر چیز اللہ کی نگاہ کے اندر ہے۔ تو اس حوالے سے یہ بات پیش نظر رکھنے کی ہے کہ جب بظاہر دین اسلام جو ہے وہ غالب نہ ہو، مغلوب ہو، اس زمانے کے اندر جو لوگ خرچ کرتے ہیں اللہ کی راہ کے اندر، وہ یقیناً بہت بڑے اجر کے مستحق ہیں۔ اور جو لوگ یہ دیکھ رہے ہیں کہ بظاہر دین اسلام کے لیے کام کرنے والی جماعتیں، دین اسلام کی سربلندی کے لیے کام کرنے والے لوگ، وہ بظاہر جو ہیں مغلوب ہیں، ان کے بظاہر فتح کا کوئی معاملہ جو ہے وہ نظر نہیں آتا، اور ایسے وقت کے اندر اللہ کی راہ کے اندر خرچ کرنا، اللہ کے دین کی سربلندی کے لیے خرچ کرنا، یقیناً یہ بہت بڑے اجر و ثواب کا باعث ہے۔ اور اسی طرح سے ہم دیکھیں اس کی فضیلت کو قرآن پاک نے کس انداز میں بیان کیا ہے۔ اللہ پاک نے فرمایا وَرَحْمَتِ وَسِعَتْ كُلَّ شَيْءٍ، میری رحمت ہر چیز کے اوپر چھائی ہوئی ہے، فَسَأَكْتُبُهَا لِلَّذِينَ يَتَّقُونَ، میں یہ اپنی رحمت ان لوگوں کے لیے لکھ دوں گا جو کہ تقوی اختیار کرنے والے ہیں، متقی ہیں، وَيُؤْتُونَ الزَّكَاةَ، اور جو زکوٰۃ ادا کرنے والے ہیں۔ اور فرمایا وَأَنفِقُوا فِي سَبِيلِ اللَّهِ وَلَا تُلْقُوا بِأَيْدِيكُمْ إِلَى التَّهْلُكَةِ، کہ اللہ کی راہ میں خرچ کرو، और वला तुल्कु बेअदियकुम इला तहलुका, और अपने हाथों से अपने आप को हलाकत के अंदर ना डालो। गोया अल्लाह की राह में खर्च करना बंदे को अमन अता फरमाएगा, अल्लाह की खुशनुदी इसके नतीजे में जो है वो बंदे को हासिल होती है। और इसके साथ साथ जो भी अल्लाह की राह में खर्च किया जाए, अल्लाह ताला उसको अपने ज़िम्मे कर्ज जो है वो करार देते हैं, और ये भी साथ वादा फरमाते हैं कि जो अल्लाह को कर्ज़ देगा अल्लाह उसको बढ़ा चढ़ा के वापस करेगा। इरशाद बारी ताला है, सूरह हदीद की ही आयत है, मनजल्लाजी युक्रदुल्लाह कर्दन हसना फ़युदाइफ़ लहु अदाफ़न कथीरा, कौन है जो अल्लाह को कर्ज़ हसन दे और अल्लाह उसको बढ़ा चढ़ा के तुम्हें जो है वो वापस करे, वलहु अजरुन करीम, और उसके लिए बहुत ही अच्छा अजर जो है अल्लाह पाक ने तैयार कर रखा है ऐसे लोगों के लिए जो अल्लाह की राह के अंदर खर्च करने वाले हैं। गोया जो कुछ मैं और आप अल्लाह की राह में खर्च करते हैं, अल्लाह की राह में देते हैं, अल्लाह के बंदों पे खर्च करें, अल्लाह के दीन की सरबुलंदी के लिए खर्च करें, तो यकीनन वो दिया हुआ माल अल्लाह की तरफ से वादा है कि वो मेरे ज़िम्मे कर्ज़ है और उस कर्ज़ को मैं तुम्हें बढ़ा चढ़ा के वापस करूँगा। और इरशाद बारी ताला है, सूरह तौबा ही की आयत है, फरमाया वानफिकुम मिम्मा रज़क़नाकुम मिन क़ब्ल अन यातिया अहदकुमुल मौत, के अल्लाह की राह में खर्च करो उस रिस्क में से जो हमने तुम्हें दिया है। यकीनन ये रिस्क जो माल है ये मेरे और आपके पास, ये अल्लाह पाक की अमानत है और अल्लाह पाक ने इसके ऊपर हमें इस्तिखलाफ जो है वो अता फरमाया है, हमें इसके ऊपर खलीफा बनाया है। यकीनन माल दिया हुआ अल्लाह का है और अल्लाह पाक की तरफ से मुतालबा भी यही है कि जो माल मैंने तुम्हें बतौर रिस्क अता किया है उसमें से खर्च कर लो, मिन कबल अयाती अहदकुमुल मौत, इससे पहले तुम में से किसी को मौत आए, उस मौत के आने से पहले पहले अल्लाह की राह में खर्च जो है वो कर लो और अपना माल जो है इसको जो है बढ़ा लो। फ़यकूल रब्बी लौला खरतनी ला जलिन करीब, अगर मौत आ जाएगी और मौत का वक्त आने के बाद तो फिर बंदा कहेगा यकूलो, फ़यकूलो वो कहेगा रब्बी लौला खरतनी ला जलिन करीब, ए अल्लाह अगर तू मुझे थोड़ी सी मोहलत दे दे, फ़ासद्दा कवाकुम मिनस्सालिहीन, तो मैं तेरी राह में सदका करूं और नेक लोगों में से हो जाऊं, लेकिन उस वक्त इसके कहने का कोई फ़ायदा नहीं होगा, इसलिए कि दारुल अमल ये दुनिया है, दारुल अमल ये दुनिया है, इसमें अमल कर लेंगे लेकिन जब मौत का वक्त शुरू हो जाएगा और जान जो है वो निकल रही होगी, उस वक्त ख्वाह बंदा कितने ही बातें कहे, जो भी कहे, अब उसका कोई फ़ायदा नहीं है, इसलिए कि मौत का वक्त शुरू होने से पहले पहले तौबा का वक्त है। उस वक्त तक अल्लाह की राह में जो खर्च किया हुआ है यकीनन वो अल्लाह के यहाँ बहुत ही पसंदीदा है, और मरने के बाद तो सिर्फ ख्वाहिशें रह जाएंगी, इसलिए कि मरने का वक्त आ जाएगा और बंदा मर चुका होगा तो उसके बाद वो उस माल का तो मालिक नहीं रहेगा, इसलिए कि अब वो जो माल पीछे रहा है वो तो उसके वरसा का है और यकीनन उसके ऊपर उसको तसर्रुफ का कोई हक अब बाकी नहीं रहता। इसलिए अल्लाह पाक की तरफ से हमें ये तरगीब दी गई है कि अपनी इसी ज़िंदगी में जो अल्लाह पाक ने आपको अता की है इसमें अल्लाह की राह में ज़्यादा से ज़्यादा खर्च करने का एहतमाम किया जाए। इसी तरह से अपने माल को अल्लाह की राह में दिन और रात में खर्च करने की तरगीब देते हुए अल्लाह ताला फरमाते हैं सूरह बकरा में कि अल्लज़ीन युनफिकून अमवालहुम बिललैल वन्नहार सिर्रम व अलानिया फलहुम अजरुहुम इंदा रब्बिहिम वला खौफुन अलैहिम वला हुम यहज़नून, कि जो लोग अपना माल खर्च करते हैं रात में भी और दिन में भी और छुपा के भी और अलानिया भी, फलाहुम अजरुहुम इंदा रब्बिहिम, उनके लिए उनका अजर है उनके रब के ज़िम्मे, वला खौफुन अलैहिम वला हुम यहज़नून, ना उनके लिए कोई खौफ का मकाम होगा और ना ही उनके लिए कोई हुज़्न का मकाम होगा, गोया उससे पहले गुजरी हुई ज़िंदगी के बारे में उन्हें कोई अफसोस ना होगा कि काश हमने ऐसा और ऐसा किया होता, और ना आने वाले वक्त के बारे में उनके दिलों के अंदर खौफ का राज होगा कि ना जाने हमारे साथ क्या बीतेगी और हमारा अंजाम क्या होगा। गोया उनको अल्लाह ताला इत्मीनान कल्ब अता फरमाएंगे और उन्हें अल्लाह पाक की तरफ से उन नेमतों भरी जन्नत जो है उनका इंतज़ार कर रही होगी। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की चंद अहादीस ज़िमन में पेश खिदमत हैं। एक मरतबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के यहाँ बकरी के गोश्त को बकरी का गोश्त जो है वो लाया गया ज़िबा करने के बाद, और वो बकरी के गोश्त को ज़िबा करने के बाद तकसीम किया गया तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने घर में पूछा कि बकरी में से क्या बचा, तो हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा ने फरमाया कि शाने के सिवा कुछ नहीं बचा, यानी शाने की हड्डी और गोश्त के अलावा कुछ नहीं बचा, बाकी सारा का सारा तकसीम कर दिया गया। تو رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بات سننے کے بعد فرمایا بقیہ کلہ غیرہ کتفہا، کہ یہ شانے کی ہڈی یا شانے کی بوٹی کے علاوہ جو ہے وہ سب کچھ جو ہے وہ بچ گیا، گویا جو اللہ کی راہ میں دیا ہے وہی بچا ہے، یہ تو ہم نے کھا لینا ہے اور کھا کے ختم کر دینا ہے، لیکن جو اللہ کی راہ میں تقسیم کر دیا گیا ہے یقیناً وہ بچ گیا ہے اور ہمارے نامہ اعمال میں لکھ دیا گیا ہے، اور اس کا اجر و ثواب یقیناً ہمیں قیامت کو ملے گا، اللہ کے ہاں ہمیں وہ ثواب جو ہے ملے گا. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم سے ایک شخص نے پوچھا کہ صدقہ کا اجر کب زیادہ ہے، یعنی وہ کون سا وقت بہتر ہوگا کہ جب اللہ کی راہ کے اندر صدقہ کیا جائے. رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تو صدقہ اس حال میں کر کے تو تندرست ہو اور صحیح ہو اور مال کی کمی کی وجہ سے اسے بچا کر رکھنے کی ضرورت محسوس کر رہا ہو، اور اسے کسی کام میں لگا کر زیادہ کمانے کی تجھے امید بھی ہو، اور اس وقت کا انتظار مت کرو جب جان نکلنے لگے، تو اس وقت تو کہے گا کہ یہ فلاں کو دے دیا جائے اور یہ فلاں کو دے دیا جائے، اس وقت تو یہ مال فلاں اور فلاں کو مل ہی جانا ہے، گویا وہ وقت آنے سے پہلے پہلے کہ جب انسان جو ہے وہ موت کے قریب پہنچ جائے اور اس وقت اس کے اللہ کی راہ میں خرچ کرنے کا موقع بھی اس کو نہ مل سکے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہی بات کہی فرمائی ہے کہ جب ایک شخص جو ہے وہ تندرستی کی حالت میں ہو، مال بھی اس کے پاس موجود ہو، مال اللہ کی راہ میں خرچ کرنے کے نتیجے میں فقر کا خدشہ بھی موجود ہو، یا اس مال کو کہیں انویسٹ کر کے، کہیں سرمایہ کاری کر کے بہت زیادہ منافع کمانے کے جو ہے وہ چانسز بھی زیادہ ہوں اور مواقع بھی زیادہ ہوں، اس موقع پہ خرچ کرنا جو ہے وہ اللہ کی نگاہ کے اندر زیادہ پسندیدہ ہے. اسی طرح سے اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا یقول ابن آدم مالی مالی وحلک من مالک الا ما اکلت فافنیتا او لبست فابلیتا او تصدقت فامدیتا وما سوا ذالک فذاہب و تارکہ للناس. مسلم شریف کی یہ حدیث ہے کہ آدمی کہتا ہے کہ میرا مال میرا مال، حالانکہ تیرے مال میں سے تیرا حصہ اس کے سوا کیا ہے جو تو نے کھا کر ختم کر دیا یا پہن کر پرانا کر دیا یا صدقہ کر کے آگے بھیج دیا. اس فرمایا کہ جو آگے بھیج دیا اس کے سوا جو کچھ بھی ہے وہ تیرے ہاتھ میں سے جانے والا ہے اور تو اسے دوسروں کے لیے چھوڑ کے جانے والا ہے. گویا بندے کے لیے وہی ہے جو کچھ اس نے اپنی زندگی میں کھا پی لیا پہن لیا، اور اس میں سے بہترین وہ ہے جو اللہ کی راہ کے اندر صدقہ کر دیا. باقی جو کچھ ہے وہ اس کے مرنے کے فوراً بعد لوگوں نے تقسیم کا کام شروع کر دینا ہے، کسی کے حصے میں کچھ آئے گا، کسی کے حصے میں کچھ آئے گا، ہر ایک اپنی وراثت میں اپنے حصہ لینے کے فکر اور دوڑ میں ہوگا. لیکن انسان نے جو کچھ اللہ کی راہ میں دے دیا ہے یہی وہ مال ہے، یہی وہ جو اللہ پاک کی عطا ہے جو بندہ اللہ کی خوشنودی کے لیے اس جو ہے وہ خرچ کر دیتا ہے. اسی طرح سے اللہ کے رسول صلی اللہ علیہ وسلم کا یہ فرمان مبارک کہ جن لوگوں نے اور قرآن و حدیث کی تعلیمات کے مطابق جن لوگوں نے مال مشکل حالات کے اندر خرچ کیا ان کے لیے بہت بڑا اجر جو ہے اللہ کے ہاں ہوگا. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کیفیت کو یوں بیان کیا ہے کہ صلح حدیبیہ کا زمانہ تھا اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس موقع پہ فرمایا کہ ان قریب ایسے لوگ آنے والے ہیں جن کے اعمال دیکھ کر تم اپنے اعمال کو حقیر جانو گے، یعنی اتنے بڑے وہ نیکی کے کام کر رہے ہوں گے کہ تم محسوس کرو گے کہ تمہاری ساری زندگی کی جد و جہد، تمہارے اعمال ان کے مقابلے میں بہت حقیر ہیں. لیکن اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا اگر تیرے پاس احد پہاڑ برابر بھی سونا ہوگا اور وہ سارا کا سارا اللہ کی راہ میں خرچ کر دیا جائے، وہ تمہارے دو رتل بلکہ ایک رتل خرچ کرنے کے برابر بھی نہیں پہنچ سکیں گے. گویا وہ صحابہ اکرام، اللہ کے وہ بندے جنہوں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کا ساتھ اس زمانے میں دیا جبکہ حالات مشکل تھے اور بظاہر جو ہے مومنوں کو جو ہے وہ فتح کی کوئی نوید جو ہے آتی نظر نہیں آ رہی تھی، اس زمانے میں جو خرچ کیا گیا ہے وہ ان بڑے بڑے کاموں کے مقابلے میں اور ان بڑے بڑے انفاق کے مقابلے میں جو ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس کی اہمیت بیان فرمائی ہے. گویا مشکل حالات میں اور سخت اوقات کے اندر اللہ کی راہ میں خرچ کرنا، جبکہ کامیابی بظاہر نظر نہ آ رہی ہو اور کوسوں دور نظر نہ آ رہی ہو، اس زمانے میں اللہ کی راہ میں خرچ کرنے کا درجہ بہت بڑا ہے اور بہت زیادہ ہے. اسی طرح سے حضرت انس رضی اللہ تعالیٰ عنہ سے ایک روایت ہے کہ ایک مرتبہ حضرت خالد بن ولید اور حضرت عبد الرحمن بن عوف رضی اللہ تعالیٰ عنہما کے درمیان جھگڑا ہو گیا، اور دوران نزاع جھگڑے کے دوران حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ نے عبد الرحمن سے کہا کہ تم اپنی عملی خدمت کی بنا پر ہم سے دون کی لیتے ہو، یعنی اپنے اوپر فخر کرتے ہو کہ تم جو ہے ہم سے پہلے جو ہے تم نے اسلام قبول کیا اور اللہ کے رسول صلی اللہ علیہ وسلم کا ساتھ دیا۔ تو یہ بات جب نبی کریم صلی اللہ علیہ وسلم کو پہنچی تو رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ خدا کی قسم، اس خدا کی قسم جس کے قبضے میں میری جان ہے، اگر تم لوگ احد پہاڑ کے برابر بھی سونا خرچ کرو تو ان کے اعمال کو نہیں پہنچ سکتے، اس لیے کہ ان لوگوں نے، ان صحابہ نے جو ہے اس زمانے میں خرچ کیا اور اپنے مال کو اللہ کی راہ میں دیا جبکہ مسلمان بہت ہی شدائد کا شکار تھے، دشمنوں کی یلغار تھی، اور اس زمانے میں انہوں نے اللہ کی راہ کے اندر اپنے مال کو خرچ کرنے کا معاملہ کیا۔ گویا ان احادیث کے اندر جو ترغیب یہ ہے کہ وہ لوگ جو کہ اللہ کے دین کی راہ میں کام کر رہے ہیں، اللہ کے دین کی سربلندی کے لیے کوشاں ہیں، اس زمانے کے اندر اپنے مال کو زیادہ سے زیادہ خرچ کریں کہ جب یہ کیفیت ہو، اور فتح ہونے کے بعد اور غلبہ ملنے کے بعد تو ہر کوئی جو ہے وہ ساتھ دینے کے لیے تیار ہو جاتا ہے۔ گویا ہمارے لیے اس کے اندر بہت بڑا سبق ہے۔ اسی طرح سے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے ایک روایت ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ فرماتا ہے، یعنی حدیث قدسی ہے، انفق علیہ کا، کہ اے بنی آدم تو اللہ کی راہ میں خرچ کر، تیرے اوپر خرچ کیا جائے گا، یعنی اے بندے تو میری راہ میں خرچ کر اور اس کے نتیجے میں میں تجھے مزید عطا کروں گا اور تو جو ہے تجھے مالا مال کر دوں گا۔ حضرت اسماء رضی اللہ تعالیٰ عنہ سے روایت ہے، وہ فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ اللہ کی راہ میں خرچ کر اور گن گن کر نہ کر، گویا جتنا زیادہ سے زیادہ اللہ کی راہ میں دیا جا سکتا ہے، یعنی بے حساب اللہ کی راہ میں جو ہے خرچ کیا جائے، اور اپنی دولت کو سیند سیند کر بند کر کے مت رکھ، ورنہ اللہ بھی تجھ سے اسے روک لے گا۔ یعنی اگر تم اللہ کی راہ میں دینے سے باز آؤ گے، اللہ کی راہ میں خرچ نہیں کرو گے، تو اس کا نتیجہ یقیناً اس صورت میں نکلے گا، پھر اللہ کی طرف سے بھی تمہارے اوپر جو ہے وسعت نہیں آئے گی۔ اگر تم چاہتے ہو کہ تمہارے اوپر اللہ کی طرف سے وسعت آئے، تمہارے مال کے اندر اللہ پاک اضافہ فرمائیں، تو اس کے لیے ضروری ہے کہ تم اللہ کی راہ میں جتنا زیادہ سے زیادہ خرچ کر سکتے ہو، اور اس میں گن گن کر دینے کی بجائے جتنا اللہ پاک توفیق دے زیادہ سے زیادہ اللہ کی راہ کے اندر جو ہے خرچ کرنے کا معاملہ کیا جائے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم کا ایک اور ارشاد مبارک ہے کہ جن کے پاس زیادہ مال ہے وہ قیامت کے روز کم مال والے ہوں گے، سوائے ان کے جنہوں نے اس طرح جو ہے وہ خرچ کیا، یعنی راہ اللہ کی راہ میں جو ہے جو خرچ کرتے رہے، تو گویا وہ لوگ صرف اس بات سے بچے ہوئے ہوں گے، ورنہ جو لوگ دنیا میں مال والے ہیں وہ قیامت کے روز کم مال والے ہوں گے۔ لیکن ان لوگوں کو اللہ کے رسول صلی اللہ علیہ وسلم نے استثناء جو ہے ان کے بارے میں فرمایا کہ جنہوں نے اللہ کی راہ میں مال خرچ کیا تو یقیناً وہ مال والے قیامت کے روز بھی مال والے ہی ہوں گے۔ عدی بن حاکم رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ قیامت کا روز ہوگا، اللہ کلام فرمائے گا اور دائیں بائیں ہم انسان کو اپنے اعمال نظر آئیں گے، اور آگے دوزخ ہوگی، پس اے لوگو دوزخ سے بچو، اے لوگو دوزخ سے بچو، چاہے ایک کھجور کے ایک ٹکڑے کو خیرات کرنے کے عوض ہی کیوں نہ ہو۔ یعنی اللہ کی راہ میں جتنا تمہیں میسر ہے اس مال میں سے، تھوڑا ہے تو تھوڑا اور زیادہ ہے تو زیادہ اللہ کی راہ میں خرچ کیا جائے۔ یہ حوالہ ہے بخاری شریف کا۔ حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ خیرات کرنا اللہ کے غضب کو بجھاتا ہے، اس سے اللہ کا غضب جو ہے وہ کم ہوتا ہے اور بری موت سے روکتا ہے۔ گویا اللہ کی راہ میں صدقہ کرنا اور اللہ کی راہ میں خیرات کرنا یہ بری موت سے بھی بچاتا ہے۔ بخاری اور مسلم کی روایت ہے کہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اگر کوئی شخص اپنی حلال کی کمائی میں سے ایک کھجور کے برابر صدقہ کرے، اور اللہ حلال کمائی ہی کو قبول کرتا ہے۔ یہ بھی وضاحت اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرما دی کہ اللہ کی راہ میں جو خرچ کرنا ہے وہ حلال ہی ہونا چاہیے، اس لیے کہ اللہ حرام کمائی کو قبول نہیں کرتا۔ اگر کوئی شخص حرام مال میں سے اللہ کی راہ میں خرچ کرے تو یہ اللہ کے ہاں پسندیدہ بھی نہیں ہے اور قابل قبول بھی نہیں ہے۔ तो अल्लाह के रसूल ने फरमाया कि अगर कोई शख्स अपने हलाल कमाई में से एक खजूर के बराबर सदका करे तो अल्लाह ताला उसे बड़े एहसन अंदाज में कबूल फरमाता है। फिर उस सदका करने वाले के फ़ायदे के लिए उसको पालता है, यानी उस माल को अल्लाह पाक जो है बढ़ाते हैं, जैसे तुम अपने बछड़े को पालते हो, हत्ता कि वो सदका एक पहाड़ की मानिंद हो जाता है। गोया ये अल्लाह की राह में खर्च किया हुआ थोड़ा सा माल जो सदके दिल से इंसान अल्लाह की राह में खर्च करता है, अल्लाह ताला उसको ओहद पहाड़ जितना जो है वो बढ़ा देते हैं। ये अल्लाह पाक की तरफ से वो इजाफ़ा है जो अल्लाह की राह में खर्च करने पर अल्लाह पाक की तरफ से अता किया जाता है। हज़रत जाबिर रज़ील्ला ताला अन्हु से एक रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सदका गुनाह को इस तरह ख़त्म कर देता है जैसा पानी आग को, आग जल रही हो कहीं और उसके ऊपर पानी डाला जाए तो वह आग बुझ जाती है। इसी तरह से इंसान जो है अगर उसने गुनाह किए हों तो जब वो अल्लाह की राह में ख़र्च करता है तो उसके गुनाहों को अल्लाह पाक इस तरीके से ख़त्म कर देता है। हज़रत उकबा बिन आमिर रज़ील्ला ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़्यामत के दिन, क़्यामत के रोज़ हर शख्स अपने सदक़े के साया में होगा, जो भी उसने सदका किया होगा अल्लाह ताला उसका साया उसको अता फरमाएगा, यहाँ तक कि लोगों के दरमियान जन्नत और दोज़ख़ का फ़ैसला कर दिया जाएगा। ये अहमद इब्ने खुज़ैमा, इब्ने हब्बान और हाकिम ने इसको रिवायत किया है। और हम ये जानते हैं कि क़्यामत का दिन जो है 50,000 साल का दिन होगा और उस दिन अल्लाह के अर्श के सिवा किसी चीज़ का साया नहीं होगा, और वो दिन बहुत सख्त होगा और उसकी सख्ती ऐसी होगी कि तमाम लोग उससे पनाह मांगेंगे, हत्ता के बाद लोग आएंगे अल्लाह के रसूल के पास सल्लल्लाहु अलैहि वसल्लम कि आप दुआ कीजिए चाहे हमें जहन्नम में फेंक दिया जाए लेकिन इस दिन की सख्ती से बचा लिया जाए। तो ये वो दिन होगा और उसके बारे में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर शख्स अपने सदका के साया में होगा। तो गोया जिसने थोड़ा सदका किया होगा उसका साया छोटा होगा, जिसने अल्लाह की राह में ज़्यादा सदका किया होगा तो यकीनन अल्लाह पाक की तरफ से उसको बड़ा साया जो है मुहैया किया जाएगा। एक रिवायत हज़रत अब्दुल्ला बिन मसूद रज़ील्ला ताला अन्हु से है कि वो फरमाते हैं कि जब ये आयत नाजुल हुई कि मन दल्लज़ी युक्रिदुल्लाह कर्दन हसनन फ़युदाइफ़ लहु अदाफ़न कसीरा, कि कौन है जो अल्लाह को कर्ज़े हसन दे अल्लाह उसको बढ़ा चढ़ा के तुम्हें वापस करे, तो हज़रत अबू दहदा रज़ील्ला ताला अन्हु जो अंसारी सहाबी हैं वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में मौजूद थे, उन्होंने कहा कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क्या अल्लाह हमसे कर्ज़ मांगता है? तो उसके जवाब में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ अबू दहदा, और उन्होंने कहा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपना हाथ दीजिए। गोया रसूलुल्लाह सल्लम के हाथ में अपना हाथ जो है लेकर फिर फरमाने लगे हजूर मैंने अपना बाग अल्लाह ताला को कर्ज़ दे दिया, हजूर मैंने अपना बाग अल्लाह को कर्ज़ दे दिया। इबन मसूद रज़ील्ला ताला अन्हु फरमाते हैं कि अबू दहदा के बाग में खजूर के 600 दरख्त थे, यानी इतना बड़ा वो बाग था कि उसमें खजूर के 600 दरख्त थे और उनके बीवी बच्चे भी उसी में रहते थे। वो उस वक्त ये अपने बाग में आए और आवाज़ दी कि दहदा की माँ बच्चों को लेकर बाग से निकल आओ क्योंकि ये बाग मैंने अल्लाह को कर्ज़ दे दिया है। ये इसके जवाब में उनकी ये जौजा मोहतरमा ने कोई और सवाल नहीं किया कि तुमने ये क्या किया, अपने बच्चों के लिए कुछ बचा लिया होता या अपने मुस्तकबिल के लिए कुछ छोड़ दिया होता, तुमने तो सारा बाग, कोई ऐसी बात नहीं की। वो भी अल्लाह की बंदी, ऐसी अल्लाह की बंदी थी कि उसने कोई सवालों जवाब करने की बजाय फ़ौरन उस चीज़ को कबूल किया। तो गोया ये हमारे लिए वो मशले राह है कि अल्लाह की राह में जो कुछ और अपनी प्यारी चीज़ जो है वो दे सकते हैं तो उसके लिए हम कोशिश करें। इन्फाक फी सबिल्लाह के कुछ आदाब हैं जिनको मलहूज़ खातिर रखना ज़रूरी है और उनके ज़रिए इंशाअल्लाह अज़ीज़ अल्लाह के हाँ उसकी कबूलियत भी उतनी ही ज़्यादा होगी। अल्लाह ताला के इरशाद मुबारक है कि वह आतल माला अला हुब्बे ही, के माल को अल्लाह की मोहब्बत में और माल की मोहब्बत के बावजूद, ये दोनों मानी जो हैं वो मुफस्सरीन ने बयान किए हैं कि माल की मोहब्बत के बावजूद अल्लाह की मोहब्बत में माल को जो है वो ख़र्च किया जाए, तो गोया जो माल भी अल्लाह की राह में दिया जाए उसमें पेश नज़र अल्लाह की रज़ा का हुसूल हो, ना कि बंदों को दिखाना या बंदों को राज़ी करना, सिर्फ़ और सिर्फ एक ही मकसद, एक ही ऑब्जेक्टिव जो है वो पेश नज़र रहना चाहिए, वो ये है कि मेरा रब मुझसे राज़ी हो जाए। ये आदाब में से पहला अदब है। और दूसरा अदब इस ज़िमन में रियाकारी से बचना है, इसलिए कि अल्लाह ताला का इरशाद है सूरह बकरा में कल्लज़ी युन्फिक मालहु रियान्नास, कि अपना माल लोगों को दिखाने के लिए, यानी उस शख्स की तरह जो बंदे को नहीं होना चाहिए जो जो लोगों को दिखाने के लिए अपना माल जो है वो खर्च करता है, बल्कि इसमें रियाकारी से बचते हुए सिर्फ़ और सिर्फ़ अल्लाह की खुशनुदी को हासिल करने के लिए माल जो है ख़र्च करना चाहिए। इन्फाक फ़ी सबिल्लाह के आदाब में तीसरा अदब यह है कि अपना पसंदीदा माल अल्लाह की राह में ख़र्च किया जाए। और अल्लाह का इरशाद मुबारक है सूरह आल इमरान में, लन तनालुल बिर्रा हत्ता तुन्फिकू मिम्मा तुहिब्बून, तुम उस वक्त तक नेकी को नहीं पहुँच सकते जब तक अल्लाह की राह में वो ख़र्च ना करो जिससे तुम मोहब्बत करते हो। गोया अपनी मोहब्बत महबूब चीज़ें, अपनी पसंदीदा चीज़ें अल्लाह की राह में ख़र्च करने का एहतमाम किया जाए। इसी तरह से वो चीज़ें जो कि ख़राब हों या गंदी हों या आउटडेटेड हों, ऐसी चीज़ों को अल्लाह की राह में ख़र्च करने से बचा जाए। अल्लाह ताला का इरशाद मुबारक है वला तयम्ममुल खबीसा मिन्हु तुन्फिकून, के माल में से जो खबीस चीज़ें हैं, जो ख़राब चीज़ें हैं, वो अल्लाह की राह में ना दी जाएँ। इसी तरह से आदाब में से एक अदब यह है कि जिसको दिया जाए उसके ऊपर एहसान ना जितलाया जाए। इसी तरह से सदका वापस ना लिया जाए, जिसको सदका दिया जाए, इन्फाक किया जाए। उमर रज़ील्ला तु फरमाते हैं कि सदका लेकर देकर वापस लेने वाला उस कुत्ते की तरह है जो अपनी कह को चाटता है। ये मिशकात की हदीस है कि गोया वो शख्स जो सदका देने के बाद उसे वापस लेने का मामला करता है, वो ऐसे ही है जैसे उसने, जैसे एक कुत्ते ने जो है वो कह की और उसको चाट लिया। इससे तशबीह देकर इस बात से नफ़रत दिलाई जा रही है कि खाद किसी ऐसे शख्स को दिया जाए जिसने बाद में आपके साथ आपके एहसान के बदले में एहसान करने की बजाय आपके साथ बुरा मामला किया, लेकिन आपको जो है वो सदका किसी सूरत में वापस नहीं लेना चाहिए। इसी तरह से सदका के ज़िमन में ये बात भी पेश नज़र रहे कि तंदरुस्ती की हालत में सदका करना ये अल्लाह की निगाह के अंदर जो है वो ज़्यादा पसंदीदा है। बीमारी की सूरत में और परेशानी की सूरत में तो बंदा वैसे ही अल्लाह की राह में ख़र्च करने के लिए और बलाओं को टालने के लिए ख़र्च करने लगता है, लेकिन अल्लाह के यहाँ ज़्यादा अहमियत इस बात की है कि अपने माल को तंदरुस्ती की हालत में अल्लाह की राह में ख़र्च किया जाए। इसी तरह से माल खर्च करने में और अल्लाह की राह में देने में वक्त का इंतज़ार न किया जाए, बल्कि जैसे ही अल्लाह पाक की तरफ से माल मिले उसमें से जितनी भी तौफीक हो अल्लाह की राह में ख़र्च करने का एहतमाम किया जाए। इसी तरह जो भी माल खर्च किया जाए वो हलाल माल में से खर्च किया जाना चाहिए। एक बंदा मोमिन से ये तवक्को नहीं की जाती कि वो हराम माल कमाएगा और हराम माल अल्लाह की राह में खर्च करेगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का ये इरशाद मुबारक है इन्नल्लाह तय्यिबुन वला युक्बलु इल्ला तय्यिबन, अल्लाह पाक है और पाक चीज़ों को ही पसंद करता है। गोया नापाक चीज़ें और हराम चीज़ें अगर अल्लाह की राह में ख़र्च की जाएंगी तो अल्लाह के यहाँ नाकाबिले कबूल हैं। इसी तरह से माल को छुपा कर देना ये अलानिया देने से भी ज़्यादा ये पसंदीदा है तो दोनों ही तरह से अगर अलानिया भी ख़र्च किया जाए और छुपा कर भी ख़र्च किया जाए अल्लाह के यहाँ पसंदीदा हैं, लेकिन ज़्यादा पसंदीदा ये है कि दाहिने हाथ से दिया जा रहा है तो बाएँ हाथ को पता ना चले, ये अल्लाह की नज़र के अंदर ज़्यादा अच्छी सूरत है। अल्लाह का इरशाद मुबारक है सूरह बकरा ही की आयत है कि अगर तुम अपने सदकात को छुपा कर दो तो ये अच्छा है, लेकिन अगर ज़ाहरी तौर पे दो तो अच्छा है, लेकिन अगर इसको छुपा कर दो और फ़ुकरा को अता करो तो ये तुम्हारे लिए ज़्यादा बेहतर है। इसी तरह से अपने रिश्तेदारों के ऊपर ख़र्च करना और अपने हमसायों के ऊपर ख़र्च करना और उनको अवलियत देना ये भी अल्लाह के यहाँ पसंदीदा है, इसलिए कि जब बंदा अपने रिश्तेदारों के ऊपर ख़र्च करता है तो वह दोहरे सवाब का जो है वो हकदार बन जाता है, इसलिए कि एक हक तो उसने अपने रिश्तेदारों का जो है वो अदा किया और दूसरा हक जो है उसने अल्लाह का अदा किया, तो गोया दोनों हकूक अदा करने के नतीजे में उसका सवाब जो है उसको दोहरा मिल जाता है। तो गोया अपने रिश्तेदारों को भी खर्च करते हुए भूलना नहीं चाहिए। अमूमी तौर पर हमारे यहाँ ऐसा होता है कि हम सारी दुनिया में तो तकसीम करते फिरते हैं, लेकिन अपने करीबी अज़ा अकरबा जो है वो उनकी तरफ हमारी नज़र ही नहीं जाती, हालांकि पहला हक उनका ही बनता है। एक शख्स आया और उसने कहा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कि मेरे पास एक दीनार है, मैं उसको कहाँ पे ख़र्च करूँ? तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तो उसे अपने ऊपर ख़र्च कर। फिर उसने मुख्तलिफ अंदाज़ में पूछा अपने बीवी बच्चों के ऊपर ख़र्च करने के बारे में, फिर फरमाया अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने, फिर माँ बाप के ऊपर ख़र्च करने के बारे में फरमाया, हर एक के बारे में वो कहता रहा उनके लिए मेरे पास और है, उनके लिए मेरे पास और है, गोया मैंने उनका तो अलग से हिस्सा रखा हुआ है। और उसके बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने करीबी आयज़ा करबा के बारे में फ़रमाया और उन्होंने कहा मैं उनके लिए भी रखा हुआ है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाकज़ा व हाकज़ा, फिर इधर उधर जहाँ मर्ज़ी ख़र्च करो, जिसको भी दो, यानी दूर के लोगों को भी करीब के लोगों को भी। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया इब्दा बिमन तौल, कि तो शुरू उनसे कर जो तेरे करीबी हैं। गोया करीबी अज़ीज़ जो हैं उनसे शुरू करने की अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो है तरगीब फरमाई है। तो गोया ये माल का अल्लाह की राह के अंदर खर्च करना, ये यकीनन इसके नतीजे में इंसान को वो नूरे इलाही हासिल होगा और अहले ईमान को ही हासिल होगा जो अल्लाह की राह में खर्च करते हैं। मुनाफिकीन को क़यामत के रोज़ जो है मोमिनीन से अलग कर दिया जाएगा और वो इस नूर से महरूम होंगे, लेकिन ये नूर उनको अता किया जाएगा जो ईमान लाने वाले होंगे, अल्लाह की राह में खर्च करने वाले होंगे। तो हकीकत यह है कि अगर हम चाहते हैं कि वो उस नूर से इस्तफादा करें कि कल जब क़यामत का दिन होगा हर तरफ अंधेरे होंगे और इंसान जो है अपने अपने नूर के साए के अंदर चल रहा होगा, किसी का नूर उसके पाँव तक होगा, किसी का नूर जो है वो सना तक यानी यमन तक यानी मीलों और सैकड़ों मील तक होगा, ये हर फर्द का नूर उसके अपने आमाल के नतीजे में, उसके ईमान और ईमान के साथ साथ अल्लाह की राह में खर्च करने के नतीजे में जो नूर उसको अता किया जाएगा। और आज अगर हम उस नूर की चाहत करते हैं और चाहते हैं कि कल क़यामत के रोज़ हम भी उस नूर से इस्तफादा करें, तो उसके लिए ज़रूरी है कि अल्लाह की राह में ज़्यादा से ज़्यादा माल खर्च किया जाए। और ये माल का ये खर्च ना सिर्फ अपने अज़ा अकरबा के ऊपर हो, अपने बच्चों के ऊपर हो, अपने वालदैन के ऊपर हो, अपने हमसायों के ऊपर हो, अपने वतन अपने मुल्क के रहने वाले गुरबा और मसाकीन के ऊपर हो, और इससे आगे बढ़कर दीन की सरबुलंदी के लिए जो कोशिशें हो रही हैं उनके अंदर अपने माल को जो है वो ज़्यादा से ज़्यादा खर्च किया जाए, ताकि अल्लाह का दीन जो है वो पूरी दुनिया के अंदर फैले और अल्लाह का दीन जो है बिलफेल नाफिज हो और उसके नतीजे में एक इस्लामी रियासत जो है वजूद में आए। यकीनन इस्लामी रियासत के वजूद में आने से पहले जिन लोगों ने जिद्दोजहद की है, जो जिद्दोजहद कर रहे हैं और करते रहेंगे और अल्लाह की राह में इस ज़िमन में अपना माल खर्च करते रहेंगे, तो यकीनन उनके लिए वो बहुत बड़ा अजर व सवाब उनका मुंतज़िर है जो अल्लाह पाक ने उनके लिए रखा है। तो हमारी कोशिश ये होनी चाहिए कि अल्लाह की राह में ज़कात भी अदा करें और ज़कात के अलावा इन्फाक फ़ी सबीलिल्लाह के ज़िमन में भी ज़्यादा से ज़्यादा खर्च करें। और यकीनन ये खर्च किया हुआ अल्लाह की तरफ से वादा है कि अल्लाह पाक उसको कई गुना बढ़ा चढ़ा कर हमें वापस करेंगे। और ये यकीन की बात है, ईमान की बात है, अपने ईमान को हम पुख्ता करें और अल्लाह के रसूल के अहकाम के ऊपर पूरी तरह से अमल करने की कोशिश करें। अल्लाह ताला हमारा हामी नासिर हो, हमारे दुआओं को, हमारे माल को और हमारे इन्फाक को कबूल फरमाए। वाखरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।